This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
जाग लङ लम्क चम कहे नौ जवान हो यो धुन सुनिसकेपछि तपाईँलाई हामीले भन्नु पर्दैन अबको एक घन्टा कुन कार्यक्रम चल्दैछ भनेर हो श्रोताहरू अबको एक घन्टा हरेक आइतबार 5:30 बजे तपाईँको रेडियो सेटमा आउने कार्यक्रम युवा संसारको अर्को एपिसोड लिएर म उपस्थित भएको छु अबको एक घन्टा तपाईँलाई म विभिन्न खुराकहरू लिएर आएको छु सदा चाहिँ न्युज छँदैछ आज म विशेष गरेर साङ्गीतिक कौशलहरूमा तपाईँलाई म तिजका गीतहरू सुनाउने प्रयास गर्छु किनभने तिजको रमझम चेलीबेटीहरूको लागि लागिरहेछ सबैको लागि लागेछ भनौँ चेलीबेटीको लागि मात्र होइन त्यसैले आज बढीभन्दा बढी तिजको गीत बजाउने प्रयास गर्नेछु म त्यसपछि अरू खुराकहरूमा म हाम्रै चिरपरिचित भनौँ न शरणार्थी शिविरमा बस्दाखेरिका परिचित एकजना चिकित्सक डाक्टर भम्पा राईको अनुभवबारे एउटा अनुभव सुनाउने प्रयास गर्नेछु भने त्यसपछि तिजसँगै सम्बन्धित रहेर तिजले तिजका बारेमा आउने गीतहरू र त्यो गीतमा भएका शब्दको बारेमा एउटा चर्चा परिचर्चा पनि गर्नेछु त्यसपछि म एउटा भुटानी र नेपाली भुटानी नेपाली हामी के हौँ भुटानी हौ कि नेपाली हौँ अथवा भुटानी नेपाली हौँ हाम्रो परिचयका बारेमा एकजना नेपाली लेखक जो अमेरिकामा बस्नुहुन्छ उहाँको विचारलाई तपाईँलाई म पस्किने प्रयास गर्नेछु यो चाहिँ विशेष गरी अघिल्लो महिना अमेरिकामा दुर्घटनामा एकजना भुटानी युवाको मृत्यु भएको थियो युवतीको मृत्यु भएको थियो उर्मिला शर्मा त्यससँग केन्द्रित रहेर यो विचार चाहिँ आएको छ त्यो विचार तपाईँलाई म पस्किने प्रयास गर्नेछु अहिलेलाई सुरुमा तपाईँलाई म स्वागत गरेँ यो तिज सम्बन्धी गीत नयाँ तरिकाको तिजको गीत रहेको छ म त बिन्दास मान्छे होइन बिन्दास तिज यो निशा सुन्नरको स्वरमा तपाईँलाई पहिलो कौशल्य स्वरूप आजको यो युवा संसारको युवा संसार कार्यक्रमको
Take me.
मत मान्छे बिन्दाज निकै मिठो स्वरमा तपाईँले सुन्नुभयो निशा सुनारको स्वरमा यो तीजको रिमिक्स तरिकाको गीत. तपाईँले रेडियो एडेड 101.5 मेगाहर्जको तरङ्गमा युवा संसार कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँको साथमा छु म इन्द्र अधिकारी. तपाईँलाई अब म अर्को एउटा छोटो इन्टरभ्यूतर्फ लाग्दैछु. बासा अथवा भुटनिस अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलियाको आयोजनामा साउथ अस्ट्रेलिया निवासी भुटानी महिलाहरूले आज तीज मनाएका छन्. सल्सबरीको प्राइमरी स्कुलमा सम्पन्न सो कार्यक्रममा झन्डै 500 भन्दा बढी महिलाहरूको सहभागिता थियो जस्तो लाग्छ मेरो देखाइमा 500 जति. साङ्गीतिक प्रस्तुतिको साथै मिष्टान्नहरू पनि बाँडिएको थियो. निकै ठुलो कार्यक्रम सम्पन्न भएको थियो. यही कार्यक्रम आयोजना गर्ने एकजना समितिका व्यक्तित्वमध्ये निरु मिश्रा हाम्रो टेलिफोन लाइनमा हुनुहुन्छ. उहाँसँग आजको कार्यक्रमबारे विशेष हामी कुराकानी गर्नेछौँ. निरु मिश्रजी यहाँलाई कार्यक्रममा स्वागत छ.
हस् धन्यवाद.
आजको यो तीज विशेष कार्यक्रम कस्तो रह्यो? निशा सुनारको जस्तो बिन्दास रह्यो कि अन्य तरिकाको रह्यो? अलिकति भनिदिनुहोस् न.
मलाई त एकदमै बिन्दास लागेको छ भाइ. आजको कार्यक्रम एकदमै हामीले सोचे जस्तो एकदम राम्रो सम्पन्न भयो है.
हजुर,
हामी सबैजना बिन्दास नै भयौँ होला जस्तो लाग्छ भाइ.
तपाईँहरूले कति भन्न सहभागिता एक्सपेक्ट गर्नु भएको थियो? त्यो सहभागिताको हिसाबले थोर बहुत कस्तो रह्यो?
खासै हाम्रो एक्सपेक्टेसन जस्तो थियो त्यस्तै नै पुरा भयो जस्तो लाग्छ भाइ मलाई.
गत वर्षको अथवा पहिलाको अनुभवको कुरा गर्नुहुन्छ भने यसपालि महिलाहरूको सहभागितामा केही परिवर्तन देख्नुभयो अथवा बुढाबुढी केटाकेटी कस्तो खालको सहभागिता रह्यो? पुरानो भन्दा पहिलेको भन्दा गत वर्षको भन्दा यसपालि केही परिवर्तन आयो कि?
परिवर्तन त अवश्य नै आयो भाइ. लास्ट इयरको हेर्नु भने चाहिँ अलिकति पपुलेसन पनि कम्ती थियो होइन.
हजुर.
अनि अर्गनाइजरहरूले अर्गनाइजिङ मेथड पनि उनीहरूको अलिकति भिन्दै थियो. राम्रो थियो, म नराम्रो भनेको होइन होइन. दिस इयर पनि अलिकति त्यसलाई हुन त अब पोर गर्ने बहिनीहरूसँगै हामीले अब पोर गरेको फिडब्याकले गर्दाखेरि दिस इयर चाहिँ हामीले अलिकति कमजोरीपनहरू देखायौँ होला जस्तो लाग्छ. हुन त अब कतिवटा हुन्छ तर आफूले आफूलाई त्यो कमजोरीपन कहिले पनि देखिँदैन, त्यो एउटा भनाइ छ है.
हजुर,
राम्रो भयो भाइ. अब पोर भन्दा पपुलेसन धेरै एकदमै बढेर आयो अनि एकदमै उहाँहरूको इन्ट्रेस्ट पनि धेरै मान्छेहरूले चाहिँ चिज मनाउनलाई चाहिँ यसरी मनाउनु पर्ने रहेछ भन्ने खालको चाहिँ उहाँहरूले राखेर आउनु भएको रहेछ. उहाँहरूले घरमा बस्दा बस्दै पनि अब मोनोटोनस भइराखेको माइन्डलाई आएर त्यहाँनिर इन्जोय गरिदिनु भयो. हामी त्यसमै एकदमै आभारी छौँ आजको प्रोग्राम.
तपाईँको विचारमा चाहिँ तीज चाहिँ किन मनाउनु पर्छ नै यसरी जस्तो लाग्छ?
खासै त मलाई अब पौराणिक त्यो कथाबाट त त्यति थाहा छैन होला र पनि अलिकति म ट्राई गर्छु.
पुराणका मैले भन्न खोजेको पुराणका कथाहरू भन्दा पनि सांस्कृतिक हिसाबले हाम्रो संस्कृति जोगाउने हिसाबले चाहिँ मनाउनु पर्ने हो कि रमाइलो गर्नको लागि मनाउनु पर्ने हो कि जमघटको लागि मनाउनु पर्ने हो? त्यो सांस्कृतिक हिसाबले हेर्दाखेरि चाहिँ किन मनाउनु पर्ने जस्तो देख्नुहुन्छ?
सांस्कृतिक हिसाबले हेर्दाखेरि चाहिँ अब पहिला हाम्रा महिलाहरू सबै आफ्नो घरमा मात्र सीमित हुन्थे होइन. काम मात्र उनीहरूको दिमागमा हुन्थ्यो. अब अलिकति बाहिर निस्केर उहाँहरू एक्सपोज हुन पाउनुहुन्न थियो होइन. त्यसैले गर्दाखेरि सालमा एकचोटि आउने एउटा चाहाड तीजलाई नारीहरूको चाहाड मानिँदै आएको रहेछ. अनि त्यसैलाई नै अब हामीले अहिले पनि फलो गरेर अहिले चाहिँ के हुन्छ भने धेरै जसो हाम्रो दाजुभाइहरूले भनौँ न जेन्ट्सहरूले उहाँहरूले बुझिदिएर महिलाहरूलाई फुर्सद दिनुभएकोमा चाहिँ एकदमै हामीलाई अब गौरव लाग्छ भाइ।
हजुर, अब तिजको एउटा पक्ष भनेको चाहिँ माइत जानु पनि हो। तपाईँको माइती त सायद अस्ट्रेलियामा नहोला, तपाईँको माइतीलाई रेडियो मार्फत के खबर पठाउनुहुन्छ?
पठाउन त एकदमै पठाउन चाहन्छु भाइ।
के पठाउनुहुन्छ? यो रेडियो सुन्दै हुनुहुन्छ अथवा हामी यो प्रोग्राम पछि हाम्रो युवा संसार .com अनलाइनमा हामी रहनेछौँ, त्यसबाट मार्फत पनि उहाँहरूले सुन्नुहुनेछ खबर। तपाईँको मेसेज केही छ भने?
हजुर, उहाँहरूलाई पनि म मेरोबाट ह्याप्पी तिज भन्न चाहन्छु। म टाढो भए पनि मलाई एकदमै टाढोको फिल भएन। मैले आज धेरै धेरै साथीभाइ सङ्गीहरूसँग मैले नाचगान गरेँ र मेरो बाबामालाई मैले मिस गरिनँ, होइन?
हजुर,
त्यसैमा म खुसी छु। उहाँहरूले पनि म प्रति दुःख नमान्दिनँ होला।
हस् त निरु मिश्रजी, यहाँलाई समयको लागि धेरै धेरै धन्यवाद।
हुन्छ, थ्याङ्क यू भाइ।
उहाँ अहिले तपाईँ लाइनमा सुन्दै हुनुहुन्थ्यो साउथ अस्ट्रेलियामा आज मात्रै सम्पन्न भएको विशेष कार्यक्रम तिज विशेष कार्यक्रमको एकजना भन्न आयोजक कमिटीको मेम्बर निरु मिश्र हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो। आज विशेष रूपमा विशेष कार्यक्रम भएको छ साउथ अस्ट्रेलियाको एडलेडमा, भुटानीहरूले मनाएका छन्, त्यसको साथै नेपालीहरूले पनि मनाएको खबरहरू प्राप्त भएको छ। डिटेल त मलाई प्राप्त भएको छैन। आजै नेपाली एडलेडमा बस्ने नेपाली समुदायले पनि तिजको विशेष कार्यक्रम गरेर मनाएका छन्। अब तपाईँहरूले रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्गमा युवा संसार कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले हामीलाई फुर्सदको बेला युवासंसार.com र ipjournal.com पनि सुन्न सक्नुहुन्छ। त्यति मात्र नभए तपाईँ बाटो डाटो जतासुकै सुन्न चाहनुहुन्छ भने हामी आइट्युन्समा पनि उपलब्ध छौँ। आइट्युन्समा गएर पनि तपाईँले सुन्न सक्नुहुनेछ। हामीलाई हाम्रो सुन्ने सुविधा धेरै छन्। यदि तपाईँ हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो सम्पर्क ठेगाना yuva.sanchar@hotmail.com। तपाईँले हामीलाई युवा संसारको फेसबुक पेज मार्फत पनि मेसेज पठाउन सक्नुहुनेछ। अब चाहिँ कार्यक्रमको अर्को पाटोतर्फ म लाग्दैछु। यो हो सदा चाहिँ समाचार, विश्वभरि भुटान र भुटानीसँग सम्बन्धित समाचारहरू लिएर आउने गर्दछौँ हामी। भुटानी शरणार्थी शिविर क्षेत्रभित्र लैजाँदै गरेको अवस्थामा बुधबार 45 लिटर घरेलु रक्सी बरामद गरी नष्ट गरिएको छ। बुधबार बिहान सशस्त्र प्रहरी बेस बेलडाङ्गी एक पूर्वतर्फ जङ्गलको बाटो भएर तीनजनाले जर्किनमा बोकेर लैजाँदै गरेको अवस्थामा सो रक्सी बरामद गरेको सशस्त्र प्रहरी बेस बेलडाङ्गी एकले जानकारी दिएको समाचार पूर्वेली टाइम्सले छापेको छ। बरामद रक्सी सोही दिन सार्वजनिक रूपमा नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक देवीबहादुर कार्कीले बताए। शिविर सहायक सचिव सुखबहादुर राई, स्थानीय बेलडाङ्गी टोल विकास संस्थाका अध्यक्ष राजन सङ्ग्रौला, शिविर रेखदेख समितिका संयोजक हरि गुरुङ, सामुदायिक मेलमिलाप केन्द्रका संयोजक पदमलाल मैनाली, संचारकर्मी डिकेश लामा लगायतको उपस्थितिमा रक्सी नष्ट गरिएको थियो। शिविरभित्र हुने आराधक गतिविधि रोक्न विगत धेरै वर्षदेखि मादक पदार्थ निषेधको प्रयास गरिए पनि पूर्ण रूपमा सफल भने हुन नसकेको स्थानीय सामाजिक अगुवा गणेश चामलिङ राईले बताए। शिविर क्षेत्रमा मात्र एक पटक पटक ठूलो परिणाममा मादक पदार्थ नष्ट गरिएको छ। मादक पदार्थ ओसार पसारमा कडाई गरे पनि सो न्यूनीकरण भने हुन नसकेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ। नेपालका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार थापाले नेपालको व्यावसायिक क्षेत्र मजबुत बनाउन भुटानसँग व्यापारिक सन्धि गर्नु आवश्यक रहेको बताएका छन्। ललितपुर उद्योग वाणिज्य महासंघको 35 वार्षिक साधारण सभामा मन्त्री थापाले व्यापारिक दृष्टिले भुटान विकसित राष्ट्रको अग्रपंक्तिमा रहेको उल्लेख गरे। व्यापारिक सन्धिबाट नेपालले उल्लेखनीय फाइदा लिन सक्छ। उनले भने उद्योग व्यवसायीको मागलाई ध्यानमा राखी वाणिज्य ऐन 2065 परिमार्जन गर्न लागेको उनले सो अवसरमा जानकारी दिए। प्रधानमन्त्री छिरिङ तोब्गेले भूटान भ्रमणमा रहेकी एसियन डेभलपमेन्ट ब्याङ्ककी भाइस प्रेसिडेन्ट लक्ष्मी भेङ्कटाचलमसित भेट गरेका छन्। भेटमा लक्ष्मी भेङ्कटाचलमले भूटानको विकास र गरिबी निवारणमा एसियन डेभलपमेन्ट ब्याङ्कले सधैँ सहयोग गरिरहने आश्वासन दिइन्। लक्ष्मी भेङ्कटाचलमको यो पहिलो भूटान भ्रमण हो। प्रधानमन्त्री छिरिङ तोब्गेले भूटानको विकासमा एसियन डेभलपमेन्ट ब्याङ्कले पुर्याएको सहयोगप्रति धन्यवाद प्रकट गरे। भेटमा भूटानको विकासमा एसियन डेभलपमेन्ट ब्याङ्कले खेल्न सक्ने अन्य विषयमा पनि छलफल भएको समाचार छ। खास गरी निजी क्षेत्रको विकास, साना तथा मझौला उद्योगको विकास, रिन्युएबल एनर्जी र एग्री मार्केटिङमा पनि सो छलफल केन्द्रित रहेको थियो। भारतको पुणे स्थित नेशनल डिफेन्स एकाडेमीमा तालिमरत एक भुटानी जवानले आत्महत्या गरेको खबर छ। गत बिहिबार यसी दोर्जीको लास आफ्नै बस्ने कोठाको फ्यानमा तारले झुन्डेको अवस्थामा भेटिएको थियो। उनलाई आपतकालीन उपचारका लागि सैनिक अस्पताल पुर्याइए पनि डाक्टरहरूले ज्यान जोगाउन सकेनन्। उनले आत्महत्या गर्नुको कारण थाहा नभएको र यसबारे अनुसन्धान भइरहेको छ। विश्वभरि छरिएर रहेका भुटानी हिन्दूहरूले गएको साता कृष्ण जन्माष्टमी मनाएका छन्। अस्ट्रेलिया, अमेरिका, क्यानाडा तथा युरोपका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ जन्माष्टमी मनाइएको समाचार भुटान समाचार सञ्जाल र भुटान समाचार सेवाले लेखेका छन्। ती कार्यक्रममा खास गरी कृष्ण भजन कीर्तन, मंगल गान, गीता वाचन तथा आरती सजाइएका थिए। अमेरिकाको क्यान्ससमा माफ गर्नुहोला, आजको लागि युवा गतिविधि अथवा भनौँ न समाचारको सङ्गालो यति नै। अर्को साता फेरि पनि समाचार र अन्य खुराकहरू लिएर हामी आउनेछौँ। अब भने कार्यक्रमको अर्को भेटमा तपाईँलाई म एउटा गीत सुनाउँदैछु, आमाले दिएको यो शोभा त्रिपाठीको स्वरमा अर्को तीज गीत। अमर बाँची नाचिन्छ तिजैमा यसपालि श्रोताहरू नाचिसक्नुभयो होला, तिजको रमझम चलिरहेको छ। कतिपय ठाउँमा तिजको कार्यक्रम सकिसकेको छ भने कतिपय ठाउँमा तयारी अवस्थामा छ। तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो शोभा त्रिपाठीको स्वरमा निकै मिठो तिजको गीत। तपाईँलाई आज सुरुमा मैले भने जस्तै विशेष रूपमा तिजका गीतहरू म तपाईँलाई सुनाइरहेको छु। अब यसबीचमा तपाईँलाई म तिजको कार्यक्रमको तयारीको बारेमा ब्रिस्बेनबाट जानकारी दिनलाई तयार भएको छु। ब्रिस्बेनबाट याम विष्ट हाम्रो लाइनमा हुनुहुन्छ, उहाँले ब्रिस्बेनमा हुन लागेको तिजको कार्यक्रमको तयारी बारे तपाईँलाई जानकारी दिनुहुनेछ। याम विष्टजी, तपाईँलाई युवा संसार कार्यक्रममा स्वागत छ।
हजुर नमस्कार, धन्यवाद।
अब भनिदिनुहोस् न, तिजको कार्यक्रम अथवा तिज कस्तो गरेर आउँदैछ ब्रिस्बेनमा भुटानीहरूलाई?
हजुर, सबैभन्दा ब्रिस्बेनमा कम्ती भएको जनता नै हामी नै होला, र यो तिज कहिले अगाडि अथवा पछाडि गरिरहनु भएको छ, तर हामी चाहिँ अब एकदम तिजैको दिन चाहिँ
होइन
पिँढीहरूको मनलाई चाहिँ अब अलिकति खुसी पार्नुको लागि चाहिँ तिजैको दिनमा चाहिँ हामीले एउटा सानो प्रोग्राम गर्ने अवसर मिलाइरहेछौँ।
हजुर, यो कुन दिन परेको छ?
हाम्रो
बिहिबार। हजुर, कस्तो कार्यक्रम छ?
सांस्कृतिक कार्यक्रम गर्नुको लागि चाहिँ सेलिब्रिटीहरूको तिजकै विशेष गरेर तिजकै गीतहरू होइन,
हजुर,
र तिजलाई नै फोकस गरेर चाहिँ अब तिजकै कार्यक्रम चाहिँ गर्न गइरहेको छौँ।
नाचगानहरू मात्रै हो कि खानपिनको व्यवस्था के कस्तो छ?
सेलिब्रिटीहरूलाई खानपिन एकदम मासु मङ्स चाहिँ खुवाउने कुरा आएन होइन?
हजुर हजुर।
अनि एकदम ढकाने सकाने खिरसिरहरू बनाएर चाहिँ खुवाउने सोच गरिरहेछौँ।
हजुर,
अनि तिजकै अवसर पारेर चाहिँ अब कम्ती नेपालीहरू भएको कारणले गर्दाखेरि चाहिँ सायद त्यति धेरै ठुलो त प्रोग्राम हुँदैन, तरै पनि
सानोतिनो
प्रोग्राम गर्न चाहिँ लागिरहेछ।
तपाईँको अनुभवमा चाहिँ नेपालमा हुँदाखेरिको तिजको रमझम र अस्ट्रेलियाको, त्यो पनि तपाईँहरू सानो समुदाय हुनुहुन्छ ब्रिस्बेनमा, कस्तो हुँदो रहेछ तिजको, त्यो फरक कस्तो पाउनु भएको छ उहाँ र यहाँको यो तिज मनाउने तरिकामा?
हजुर, म चाहिँ धेरै फरक पाएको छु, किनभने उहाँनिर चाहिँ अब धेरै केटीकेटीहरू हुनुहुन्थ्यो होइन,
हजुर,
आफ्नो सांस्कृतिक कार्यक्रम गर्नुहुन्थ्यो, लुगाहरू त्यस्तै लाउनुहुन्थ्यो। यहाँ अब कोही काम कोही के भन्ने कुराहरू हुन्छ कति प्रायःको होइन,
हजुर,
तर यसपालि चाहिँ अब सबै काम सामहरू छुट्टी छुट्टी मिलाएर भए पनि केही दिन चाहिँ अब केटीकेटीहरूलाई चाहिँ भेला गर्ने जमत गरेका छौँ।
हजुर,
सबै केटीकेटीहरूले पनि एकदम केही चाहिँ गर्नुपर्छ भन्ने भन्नुभएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ फरक पाएन, किनभने उहाँनिर चाहिँ धेरै ठुलो हुन्थ्यो, धेरै मान्छे हुन्थे,
यहाँनिर
त्यस्तो मान्छेहरू छैनन्।
हजुर, अब अन्त्यमा तपाईँको कार्यक्रमको दिन समय र स्थानको बारेमा ठ्याक्क जानकारी दिनुहोस् न, हाम्रो सुन्ने श्रोताहरू त्यहाँ लोकल्ली सुन्ने श्रोताहरू पनि आउनलाई सजिलो होस्।
हाम्रो बिहिबारको दिन बेलुका 6 बजीदेखि कार्यक्रम सुरु गर्ने भइरहेछौँ, त्यो चाहिँ बिलमेयर भन्ने ठाउँमा,
हजुर,
साँझ 6 बजेदेखि चाहिँ सुरु गर्ने जमर्को गरिरहेछौँ।
हुन्छ यामजी, यहाँलाई धेरै धेरै धन्यवाद समयको लागि, र यहाँको तिजको कार्यक्रम सफल रहोस्, युवा संसार टिमको तर्फबाट धेरै शुभकामना।
एकदम धन्यवाद, तपाईँले पनि यसो अवसर बोल्ने अवसर दिनुभयो ब्रिस्बेनकोहरूलाई,
हजुर,
लगायत मलाई,
हजुर,
र त्यता पनि अब राम्ररी मनाउनु भएछ आज, ह्याप्पी तिज भनेर त्यताको सेलिब्रिटीहरूलाई पनि भन्न चाहन्छु।
हस् त, यहाँलाई मैले बिदा गरेँ अहिलेलाई।
हस् त, धन्यवाद।
श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्थ्यो ब्रिस्बेनबाट याम विष्ट, ब्रिस्बेनमा बस्ने भुटानीहरूले पनि यही बिहिबार को दिन तिज मनाउने तयारी गरिरहनु भएको छ। सानो समुदाय र पनि निकै रमाइलो गरी तिज मनाउने उहाँहरूको लक्ष्य छ, र उहाँलाई कार्यक्रमको शुभकामना तिजको अवसरमा। उहाँले तिजकै दिन पार यो कार्यक्रम तयारी गर्दै हुनुहुँदो रहेछ। अब चाहिँ मसँग अघि मैले सुरुमा भनेअनुसार म डाक्टर भम्पा राई, हामी सबैले उहाँलाई चिन्छौँ, सायद डाक्टर भम्पा राईलाई नचिन्ने मान्छे कमै होला। उहाँको बारेमा, उहाँको अनुभवको बारेमा छोटो विषय यहाँ पस्किन चाहन्छु। अमेरिकाको कन्सासमा गत जुलाई 2 को सड़क दुर्घटनामा उर्मिला माफ गर्नुलाई यो अलिकति फरक विषय परेछ मैले उठाएछु. डाक्टर बम्पा राई भुटानी समुदायमा चिर परिचित नाम हो. सायद भुटानी समुदाय जति परिचित थियो त्योभन्दा बढी परिचित बम्पा राई हुनुहुन्थ्यो होला सायद पूर्वी नेपालमा. भुटानी शरणार्थी दमक आएपछि शिविरसम्म तिनीहरूलाई पुर्याउन र त्यहाँबाट दमक बजारसम्म ल्याउनको लागि नयाँ बस र ट्याक्सीहरू थपिए. दमक नगरपालिका 3 र 5 पर्ने बेडाङ्गीको गुलजार बढ्यो जहाँ 55,000 बढी शरणार्थी राखिएका थिए. झन्डै 5 किलोमिटर उत्तर शिविरको तिनै शरणार्थीको आउजा हुने जङ्सनमा एउटा क्लिनिक खोलेर बसे डाक्टर बम्पा राई. 63 वर्षको हुनुहुन्छ वा. बाणा भुटानमा जन्मिएर आफ्नो थाथलो बाटो लखेटिएका गाउँलेकै लस्करमा लागेर आएका यी डाक्टर 20 वर्षदेखि यही क्लिनिकमा रुँगेर बसेका छन् झापा र मोरङका विभिन्न शिविरमा बसेका भुटानी शरणार्थीको दुःख बिमारमा साथ दिनु यिनको दैनिकी हो. बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म यी डाक्टर क्लिनिकमै हुन्छन्. उनले शरणार्थीलाई अहिलेसम्म निशुल्क जाँच गरिदिएका छन् भन्छन्. आफ्ना गाउँलेहरूसँग बिरामी जाँच बाबत 1 रुपियाँ पनि लिएको छैन. थाथल गुमाएर शरणार्थी हुनुपर्दा गाउँको सम्झना र छिमेकीको यादले विक्षिप्त भएकाहरू पनि उनै कहाँ आउँछन्. डाक्टर राई हाम्रो अभिभावक हो. उहाँ कहाँ जाँदा हाम्रो मानसिक इलाज पनि हुन्छ. बेलनाई शिविर 2 नरद्वाज लिम्बू भन्छन्. गाउँठाउँको यादले मनमा गाँठो पर्यो भने फुकाउने राई ठाउँ राईकै क्लिनिक हो. ढाका विश्वविद्यालयबाट पोस्ट ग्रेजुएट इन सर्जरी सकेर थिम्पू जनरल हस्पिटलमा काम गर्दै थिए उनी. त्यही बेला दक्षिण भुटानमा शासकहरूले फैलाएको जाति भाषा र संस्कृतिको हावाले यिनलाई पनि घरबार विहीन भुटानीका रूपमा नेपालको झापास्थित माई बगरमा ल्याइपुर्यायो. सन् 1990 भुटानी शासकले जोङ्खा भाषा बोल्नुपर्ने, उनीहरूको लगाउने पोसाक अनिवार्य लगाउनुपर्ने, उनीहरूकै संस्कृति मान्नुपर्ने नियम लगाए. अवज्ञा गर्नेलाई देशद्रोहीका आरोप लगाउँदै लखेट्न थाले. अन्याय सहन नसकिए हजारौं भुटानी भारत पसेका थिए. डाक्टर राई भन्छन् त्यही शासक त्यहाँका शासकले ट्रकमा पशु चाहिँ ओसारे चाहिँ माई बगरमा ल्याएर फालिदिन्थ्यो. माई बगरमा यी डाक्टर समाजसेवीका रूपमा देखा परे. दुखी भुटानीहरूलाई छाक टार्नको लागि स्थानीय बासिन्दाहरूसँग हातेमालो गरे. झापाको प्रशासनसँग सुरक्षाका लागि आग्रह गर्न गए. रेड क्रस, कारितास जस्ता समाजसेवी संस्था धाएर घरबार विहीन भुटानीहरूको सहयोगका लागि हातै फैलाए. संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्चायोग युएनएचसिआर गुवार्न पनि अगुवाई उनले गरे. माई बगरमा 20,000 बढी भुटानी आइसकेपछि स्थिति नियन्त्रण बाहिर गए जस्तो लाग्यो डाक्टर राई भन्छन्. त्यसपछि चाहिँ नेपाल सरकार र अन्तर्राष्ट्रिय निकाय गुहार्यो. शिविरमा अन्काल रोग व्याध मृतक सुरक्षा र बढेपछि राईले शिविरमा एउटा प्रशासनिक एकाइ तयार गरे अनि शरणार्थीको अव्यवस्थित बसोबासमा तत्काल राहत पुर्याउन त्यहाँ बसेका शरणार्थीलाई आवश्यक परे तत्काल भेट्न सजिलो होस् भनेर बस्तीलाई विभिन्न सेक्टरमा बाँडे. माइदारबाट यो बस्ती 7 ठाउँमा सारियो. राईको जीवन पछिल्लो आधा दशकदेखि तनावपूर्ण छ. उनी भुटानी शरणार्थी स्वदेशवृत्ति समिति खोलेको मौकामा नेपाल सरकार र युएनएचसिआरले शरणार्थीलाई तेस्रो मुलुक लैजाने विकल्प खुला गरे. यसमा शरणार्थीको कति आकर्षण देखियो भने अब करिब 7,500 शरणार्थी मात्र स्वदेश फर्किने अडानमा छन्. सोझा भुटानीलाई अनेकौं सपना देखाएर युएनएचसिआरले सदाका लागि निर्वासित बनाए. राई असन्तुष्टि पोख्छन्. कुनै दिन भुटानी शासकको मन फेरेर आफ्नो नागरिक फिर्ता ल्याइदियो भने त्यस बेला युएनएचसिआरले कहाँबाट ल्याउँछ भुटानीहरू. एकजना मात्र भुटानी बाँकी रहँदा पनि आफ्नो स्वदेश फिर्ती अभियान जारी रहने राईको अठोट छ. एक कुल मात्र शरणार्थी स्वदेश फर्काउन सके पनि जीवनमा सबभन्दा बढी सन्तोष लाग्ने उनको भनाइ छ. कुनै बेला भुटानी राजपरिवारका निजी चिकित्सक समेत रहेका डाक्टर राई 3 दिन सम्झना चाहँदैनन्. मलाई ठूला शासक र राजाको दरबारमा रमाउने सोख हुन्थ्यो भने निर्वासनमा कसरी आउँथे. राई भन्छन् मेरो इरादा छ सकुन्जेल यिनै दुखी भुटानीको जनताको सेवा गर्न पाऊ. डाक्टर भम्पा राईको यो अनुभव तपाईँलाई मैले सुनाएँ. डाक्टर भम्पा राई भुटानी शरणार्थीमाझ निकै चिर परिचित नाम हो तपाईँलाई मैले भनिरहनु पर्दैन हरेक पटक, उहाँलाई नचिन्ने भुटाने सायद कमै होलान्। तन्देरी पुस्ताका नयाँ पुस्ताका हामी युवा साथीहरूले कमै भेटेको होला सायद, अर्थात् बाहिर कामको सिलसिलामा बाहिर धेरै समय बिताउने हामी साथीहरूले कमै भेटेको होला अथवा देखेको होलान्। तर भुटानी शरणार्थीलाई भनौँ न त्यहाँभित्रको क्लिनिकमा उपचार हुन नसक्दाखेरि, बाहिर गएर उपचार गर्न नसक्दाखेरि, त्यस्तो अवस्थामा निशुल्क स्वास्थ्य उपचार स्वास्थ्य सेवा उपलब्ध गराउने एकमात्र डाक्टर डाक्टर बम्पर राई, उहाँको बारेमा थोरै चर्चा गरेँ मैले। अब भने फेरि अर्को गीत बजाउने बेला भएको छ तपाईँलाई, म अर्को गीत बजाउँदैछु। यो पनि तिजको गीत छ, अलिकति कमेडी कमेडी खालको गीत छ यो, रमेश राज भट्टराई र सिर्जु अधिकारीको स्वरमा। मलाई त कति मजा हो भन्ने यो तिजको गीत।
तुलसीको मुठमा आफ्नै छ संस्कार आफ्नै छ भेष, मेरी त बुढी आधुनिक जमाना कि मलाई त हजुर गाउँले जीवन बेस, ओइ मेरी त बुढी आधुनिक जमाना कि मलाई त हजुर गाउँले जीवन बेस, यतैतिर जन्मे यतैतिर हुर्के मलाई त हजुर गाउँले जीवन बेस, ओइ मलाई त हजुर गाउँले जीवन बेस।
रमेश राज भट्टराई र सृजु अधिकारीको स्वरमा यो गाउँले जीवन एउटा कमेडी कमेडी तरिकाको गीत तपाईँलाई मैले सुनाएँ, ब्याकग्राउन्डमा यो बज्दैछ। यो बज्दै गर्दाखेरि म तपाईँसँग यो तिजकै विषयमा विशेष कुरा गर्न चाहन्छु। तपाईँले यो गीत सुन्नुभएको होला, यसपालिको तिजमा ससुराली जानी हो, दुलही पनि लानी हो, दर होइन साथी हो, विस्की खानी हो। सायद यो गीत तपाईँले सुन्नुभएको होला, यो तिज गीत हो, एल्बमहरू पनि तिजको गीत हो या रतौलीको ठम्म्याउन गाह्रो हुन्छ, अश्लीलताको हदमा आएको छ। यो मैले एउटा लेख लिएको छु, मणि शर्माले लेख्नुभएको तिजमा सांस्कृतिक आक्रमण भन्ने लेख। ये नाम चलेका गायक गायिकाले दामको लागि अश्लीलताको हद नागिरहेका छन्। एक किसिमले उनीहरूले हाम्रो संस्कृतिमाथि आक्रमण गर्दै पश्चिमा साडा संस्कृति जबरजस्ती थोपरिरहेका छन्। यस्ता अश्लीलता भरिएका गीत सुनेर तथा नृत्य हेरेर हुर्किरहेका हाम्रा साना नानी यो अवस्थाबाट कस्तो नेपाल निर्माण होला। महिलाहरू पुरुष अत्याचारको विरोध गर्छन्, बलात्कार हुँदा पुरुषलाई मात्र दोषी देख्छन्। के यस्ता गीतहरूले नयाँ पुस्तालाई अश्लीलतातर्फ डोराउँदैन? अचेल विभिन्न संघ संस्थाहरूले सञ्चालन गर्ने तीज गीत प्रतियोगितामा तीज गीतको अश्लील गीतहरू नै गाइन्छ र त्यस्ता गीत सर्वोत्कृष्ट ठहरिन्छ। हालै नेपालगञ्जमा महिला उद्यमी प्रदर्शन तथा तीज गीत महोत्सवमा उद्रेको चोली गीतमा नृत्य गर्ने किशोरी सर्वोत्कृष्ट छानिन्। के यो तीज गीत हो? महिला कार्यक्रममा छाडा गीतले प्रोत्साहन पाएपछि पुरुषलाई दोषी चस्माले हेर्ने किन? एक वर्षको तीजमा म काठमाडौँ थिएँ। म बस्ने डेरा नजिकैको पार्टी प्यालेसमा तीज समारोह चल्दै थियो। भाग्यवश त्यो हेर्ने म सौभाग्य जुर्यो। तर दर खाने दिनको त्यो कार्यक्रममा मैला रक्सी खाएर मातेका थिए र मातेको सुरमा छाडा गीत अश्लील तरिकाले गाउँदै नाचिरहेका थिए। नाच्दा तिनीहरूका वस्त्रले शरीर छाडिसकेको थियो मलाई लाग्छ। रत्त उल्लेममा पनि यति साह्रो अश्लीलता हुँदैन, तर दर त गोरसबाट बनाएका मिठा मिठा परिकार खाने कुरा हो, रक्सी त होइन। दर खाने दिन होसै गुमाउने गरी रक्सी खाएर तिजको व्रत बस्न कसरी सक्छन्? सायद ती महिला व्रत नबस्ने हुनाले रक्सीको दर खाएको हुन सक्छन्। आगामी आँगनीमा ओझेलै पर्यो बरीलाई कदमको छायाले, दिनको बाटो छिन गरी आए बरीलाई आमाको मायाले। पुराना तीज गीतहरूमा मनका वेदना चलिगएको हुन्छ, माया पोखिएको हुन्छ, सुन्दा मन हुर्क हुन्छ, आँखा रचाउँछ। तर अचेलका पुराना तीज खोज्नु शिला खोजे जस्तै भइसक्यो। अश्लील गीतहरूले मनमा काम भावना भड्काउने अश्लील हरकततिर मन बराल्ने हुन्छ। तर दुःखको कुरो, हाम्रो राष्ट्रिय स्तरका गायक गायिका पनि समाजमा अश्लीलता पोखेर दाम कमाउनेतिर लागेका छन्। देश र समाज जावस भर्सेलामा हाम्रो परम्परा र संस्कृति जाकियोस् खाडलमा मतलब छैन। युवा पुस्तालाई बिगार्न हाम्रो गीतकार गायक गायिका कम जिम्मेवार छैनन्। तीज आयो जाउन बाबु दिदी लिनलाई, खुट्टैमा ढोक गर यहीँ भेट्दा भिनालाई। हुन्छ आमा दिदी लिन जान्छु म त, कोसेली पो के लाने हो पर्छ लान त। दुब्लाएर भएकी रहेछ छैन बरा जिउ, अनिदोको चामल र लैदे बाबु घिउ। यी गीत सुन्न त अब कान सुकिसक्यो। आज छाडा अश्लील तीजको गीत सुन्दा म आफ्नो बालापन सम्झिन्छु। असमको एउटा सानो सहर आमाको हात समाउँदै मन्जिकको धुबडी सहरस्थित सशस्त्र प्रहरीको फ्यामिली क्वार्टरमा जाने गर्दथे। पुराना तीज गीतमा मनको वेदना छचल्किएको हुन्छ, माया पोखिएको हुन्छ। जहाँ नेपाली बाक्लो उपस्थिति थियो मध्यरातीमा मिठा मिठा दर खाना आमाले गाँसेको साइनो सानीमा ठुली आमा माइजूहरू मलाई उठाउनुहुन्थ्यो। रातभरि तिजमा मिठा मिठा गीत गाउँदै आमाहरू नाच्नुहुन्थ्यो। नेपाल मैले सुनेको थिएँ। कतै नेपाल भन्ने देश छ जहाँबाट मेरा बाबा आउनुभएको थियो भन्ने थाहा थियो। आफू नेपाली भएकोमा गर्व लाग्थ्यो। नेपालीको जस्तो चाड अरू कसैको हुँदैन भन्ने विश्वास थियो। तिजको लहरा आयो बरीलाई भन्दै आमाहरूले गाउँदै नाचेको राम्रो लाग्थ्यो। अहिलेको तिजमा बाबा लिन आएका पठाएनन् घरकाले फर्के फरक्क, लिन आउँदा नपठाउने कस्तो कर्रो घर पनि, रुँदै रुँदै पकाउँ आमा तिजको दर पनि। पहिला तिजमा भड्किलोपन थिएन। पार्टी प्यालेस ठुला होटलमा मनाइँदैन थियो। आफ्नो माइती मावलीमा साथी सङ्गी कहाँ गएर मनाइन्थ्यो। नयाँ लुगा र गहना त लगाउँथे तर प्रदर्शनीका लागि होइन, न लुगा र गहनाको मूल्याङ्कन हुन्थ्यो। मेरी आमा पनि तीजमा नयाँ लुगा लगाउनुहुन्थ्यो। नयाँ भन्दा तीजमा चोखो लुगा लगाउनु पर्ने भएकाले नयाँ लगाउनु पर्ने थियो। गहनामा पारम्परिक गहना लगाउँथे मेरी आमा र अन्य सानीमा माइजूहरूले पनि लगाउने गहना मारवाडी, नौगेडी, बुलाकी, चन्द्रमा जस्ता हुन्थे। नेपालीपन झल्किने गहना झल्कने गहना परदेशमा गहनाले नै नेपाली भनेर चिनिन्थ्यो, तर आज नेपालीपन मेटिने कोसिस हुँदैछ। कथित गणतन्त्रमा गणतन्त्र हो वा भाणतन्त्र, काठमाडौँको भद्र तथा अश्लील खर्चिलो विकृति अब त गाउँघरसम्म फैलिँदछ। 2047 सालपछि बिस्तारै तिजका गीतमा अश्लीलताको प्रवेश पाउन थालेको, तिजको गीतमा अश्लीलताले प्रवेश पाउन थालेको हो। त्यो पनि उति साह्रो थिएन। यस्ता गीतले कस्तो प्रतिक्रिया दिन्छ त्यो हेराइमा थिए सङ्गीतका व्यापारी। 2047 सालको संविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन खोजेका पश्चिमा राष्ट्रको षड्यन्त्रलाई राजा वीरेन्द्र र प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सत्प्रयासले असफल भएपछि नेपाललाई ख्रिस्टानीकरण गर्ने पश्चिमा शक्तिहरूको चाहनामा तुषारपात भयो। अवसरको पर्खाइमा थिए तिनीहरू। 2052 सालमा जनयुद्ध सुरु भयो। के खोज्छन् आँखा कानो आँखा? माओवादीले ल्याएको गणतन्त्र र जातीय संहिताको नारालाई पश्चिमा राष्ट्र लाए। नेपाललाई क्रिस्टिनीकरण गर्ने र संहिताको नियममा अमेरिकालाई फ्री तिब्बतलाई मूर्त रूप दिने मौका दिलायो। झन् त्यसमाथि बाबुराम भट्टराई क्याथोलिक क्रिस्चियन परे। माओवादीले जनयुद्धको बेला धमाधम गाई काटेर खान थाले। क्रिस्टिनीकरणको सुरुवात माओवादी जनयुद्धले गर्यो। नेपालमा गाई काट्न प्रतिबन्ध छ र अद्यापि यो कानुन यथावत छ। तैपनि माओवादी जनयुद्धमा गाउँ गाउँमा गाई काटेर खान एकातिर सुरु भयो भने अर्कोतिर क्रिस्टिनीकरण बढ्दै गयो। क्रिस्टिनीकरणको सहयोगी माओवादी भने कुनै जाति र धर्मलाई समूल नष्ट गर्नु छ भने उसको संस्कृति समाप्त पार्नुपर्छ। क्रिस्टिनीकरणमा अवरोधको रूपमा हाम्रो मौलिक संस्कृति थियो, यसलाई मास्न सांस्कृतिक क्षेत्रमा क्रिस्टिनीकरणको अनिवार्य। पैसाको लोभमा फसाए हाम्रा संस्कृति कर्मीलाई। हाम्रो संस्कृतिको आवरणमा छाडा पश्चिमा संस्कृति थपन लगाए, जसको फलस्वरूप हाम्रो संस्कृति कर्मी बिके र आज सुनिने तिजका गीत पनि त्यसैका परिणाम हो। हाम्रो परम्परागत संस्कृति बचाउनु छ भने नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ र छाडा संस्कृतिमाथि कानुनी रूपमा कडा प्रतिबन्ध लगाउनुपर्छ, नत्र भने हाम्रा भावी पुस्तापतनको खाल्डोमा हस्नेछन्। झन् अहिले त बाढीले नेपालको एक तिहाई जिल्ला क्षतिग्रस्त छ। धन ज्यानको ठुलै क्षति भएको छ। अन्नपात बाढीले बगाएको छ। चाडपर्व मुखैमा तर घर छैन, गाँस छैन। यस्तो अवस्थामा चाड गाँडो भएर आएको छ। यस्तो अवस्थामा पनि सहर बजारमा भड्किलो र खर्चिलो तिज मनाउनेहरूको प्रतियोगिता छ। यसरी तिज मनाउन खर्च नै हुने पैसा बाढी पीडितको सहयोगमा दान गरे कतिको कल्याण हुन्थ्यो, तर सांस्कृतिक आक्रमणकारीको मन यति ठुलो छैन। अर्कोतिर सरकारी र मानवतावादी सङ्घ संस्थाहरू चाउचाउ र चिउर बाँडेर आफ्नो दायित्वबाट मुक्ति पाएका छन्। हेलिकप्टरमा आउनेहरू रमिता हेरेर फर्किने गर्छन्। दैवी प्रकोप राज्य नेता र रेड क्रस जस्ता संस्थाहरूलाई ठुलै चाड भएर आएको छ। कमाउने मौका यही हो तिनीहरूका लागि। जे भए पनि हिन्दू महिलाका लागि जसरी भए पनि तिज मनाउनु पर्ने भएको छ। दुःख जिलो गरेर भए पनि यस्तो विपदको घडीमा पनि छाडा संस्कृति कर्मीहरूद्वारा गाइएका असल तिजका गीतहरूले पीडितहरूलाई जिस्काइरहेको छ। अहिलेको तिजमा पर्यो धेरै आपत, ऋण खोज्न जाँदा पाइन सापट, बाबा मेरा 60 वर्षे साहुका घरमा कमारा, भोकै प्यासै हलो जोत्छन् छैन सहारा, आमा मेरी थला परिन् शोकै शोकले, भाइ बहिनी खान नपाई बस्छन् भोकले। यो तपाईँलाई एउटा मैले मणि थापाको विचार सुनाए, संस्कृतिमाथि हुँदै गरेको यो आक्रमण भन्नुभएको छ मणि शर्मा उहाँले। यो उहाँको विचार हो, यसमा सहमत असहमत हुने अथवा हाम्रो कुनै अभिप्राय होइन। उहाँको विचारलाई हामीले जस्ता जस्तै पस्किने प्रयास गरेका हौँ। सांस्कृतिक भनेको परिवर्तनशील हो, परिवर्तन हुनुपर्छ, तर कस्तो तरिकाले परिवर्तन हुन्छ त्यो व्यक्ति विशेषमा भर पर्छ, कस्तो त्यसलाई स्वीकार गर्ने वा अस्वीकार गर्ने भन्ने विषयवस्तु। अब तपाईँलाई भने म ब्याकग्राउन्डमा बजिरहेको गीत कन्टिन्यू गर्दैछु, तपाईँको अहिले सुन्दै हुन्छ मलाई त कति मजा हो भन्ने सरिता श्रेष्ठ र खुमान अधिकारीको स्वरमा यही गीतलाई तपाईँमा अहिले फेरि ठुलो स्वरमा सुनाउँदैछु।
अब म त नेपाली नै हो
ब्याकग्राउन्डमा तपाईँलाई मैले सुनाउँदैछु सरिता श्रेष्ठ र खुमन अधिकारीको स्वरमा एउटा तिज गीत मलाई त कति मजा हो। तिजको बेला चाहिँ है चेलीबेटीहरू अथवा महिलाहरू चाहिँ श्रीमानलाई काममा लगाएर मस्तसँगले स्टार प्लसमा हिन्दी सिरियल हेर्दै बसेको यो कथा तपाईँलाई यो गीत मार्फतबाट पस्किरहेको छु। अब भने अर्को खुराक पस्कने समय छ। तपाईँलाई मैले ब्याकग्राउन्डमा तिजको गीतहरू सुनाइरहेको छु आज तिजको विशेष अवसर पारेर। अब भने नेपाली हाम्रो परिचयको बारेमा, नेपाली अथवा भुटानी अथवा नेपाली भुटानी हामी के हौ, यो विशेष रूपमा अघिल्लो महिना अमेरिकामा दुर्घटनामा देहान्त हुनुभएको एकजना भुटानी भन्न युवतीको समाचारलाई आधार बनाएर तयार पारिएको छ। अमेरिकाको कन्सासमा गत जुलाई 2 सडक दुर्घटनामा उर्मिला शर्माको निधन भयो। एकजना एक कान दुई कान मैदान भएर फैलिने खबरलाई सामाजिक सञ्जालले सबै नेपाली भाषी सामु पुर्याए। अमेरिकाको नेपाली र नेपाली भाषी भुटानीले आफ्नै शैलीमा फेसबुक ट्विटरमा खबर राखे। घटनाको क्षणभरमा नेपालीले उनलाई नेपाली ठाने र नेपाली भाषी भुटानीले भुटानी। उर्मिला नेपाली भाषी भुटानी हुन्, यो नठम्याउन्जेल उनी नेपाली पनि भइन् र नेपाली भाषी भुटानी भइन्। तथापि उनलाई चिन्ने भुटानीहरूले हाम्रै चेली हुन् भन्ने निर्कोल निकालिसकेका थिए। उनलाई विभिन्न सञ्चार माध्यमले नेपाली भनेर पनि देखिदिए। यो घटना समेटेर स्तम्भ लेख्ने क्रममा नेपाली नेपाली भने दोहोऱ्याइएको कसलाई हो भन्ने स्वयं स्तम्भकारले महसुस गरिरहेको छ। यो अमेरिकाबाट प्रकाशित हुने अक्षरिकाका सम्पादक राजेश कोइरालाले लेख्नुभएको हो। यो अमेरिकामा नेपालीबाट नेपाली नेपालबाट आएकाहरूलाई र नेपाली भाषी भुटानीलाई भुटानी भनिन्छ। नेपालबाट आएकालाई नेपाली र भुटानबाट आएकालाई भुटानी, नेपाली भाषी भुटानी। हामी मूलत दुई थरीका नेपाली भयौँ। यहाँ अमेरिकामा नेपाली बोल्ने मुख्य दुई समूह छन्। भारत बर्मा आदिबाट अमेरिकाभित्र नेपाली पनि छन्। जनगणना 2010 अनुसार नेपालबाट आएका नेपाली मूलका मानिसको सङ्ख्या 59,490 छ भने नेपाली भाषी भुटानी 77,732 गरी अमेरिकामा कुल 1,37,222 नेपाली भएका छन्। तर नेपालबाट आएका नेपाली मूलका मानिसको सङ्ख्या भने जनगणनामा देखिए भन्दा 3 वा 4 गुणा भए बढी भएको अनुमान गरिन्छ। सानाभन्दा साना विषयमा एक थलो भेला हुन नसकेका उदाहरण कमै भेटिन्छन्। एउटै नगरमा दुई थरी भानु जयन्ती हुन्छ, उनै भानुलाई सम्झन किन फरक प्रयास गरिन्छ? दसैँ आउँछ, तिहार आउँछ, लक्ष्मी जयन्ती किन फरक हलमा गरिन्छ? भाषा एउटै, साहित्यकार उही, किन गाइन्छ फरक स्तुति? अमेरिकामा विश्वका सबैजसो देशमा मान्छे छन्। जहाँबाट आएको हो वा जुन देशमा जन्मेको हो त्यसलाई उत्पत्ति राष्ट्र, कन्ट्री अफ ओरिजिन भनिन्छ। हो, यहाँ परिभाषामा कन्ट्री अफ ओरिजिनमा भलै हामी फरकौँ, तर जीव विज्ञानको हिसाबले कन्ट्री अफ ओरिजिन एउटै हो नेपाल। त्यस अर्थमा धेरै हिसाबले हामी एक हौँ। हामी भाषा धर्म संस्कृति परम्परा आदिले एक भए पनि एउटै बाजेका सन्तान कोही नेपाल र कोही भुटानमा जन्मे बढे पनि हामी अमेरिकामा लक्ष्मण रेखा कोरिरहेका छौँ। यसरी थर जात मिलेपछि बेला बेला हुने असामञ्जस्य आफ्ना थलमा होला। नेपाल र नेपालीले ठुलो छाती पार्नै पर्छ। नेपाली भाषी भुटानलाई देशमा अटाउन नसके पनि छातीमा अटाउन सक्नुपर्छ। यसरी हटाउन नसकेनौँ भने यस्तो भइरहन्छ, नेपाली भाषी भुटानीलाई पनि नेपालभित्र हाम्रो प्लेटफर्म आवश्यक हुन्छ। पुस्तक छाप्न भुटानी नेपाल पुग्छन्, गीत रेकर्ड गर्न नेपाल पुग्छन्, विमोचन नेपालमा गराउँछन्, यस्ता विमोचनका समाचार पनि आउँछन् भन्ने आउन् भन्ने चाहन्छन्। यो नेपाली सञ्चार माध्यमले बुझ्न आवश्यक पनि छ। यो पुस्ता वा अवस्थामा भएको दूरी आउँदो पुस्ता वा अवस्था पक्कै रहँदैन। भेद बालबालिका माझ हुन्न, ठुलाले गर्छन् भेद, ठुलाले सिकाउँछ भेद। यो नेपालको कुरा हो, भुटानको कुरा हो, यहाँ भेद सिकिँदैन अनि गरिँदैन, त्यो पनि नेपाली र नेपाली भाषी भुटानी बिच। हामी नेपाली भाषी भुटानीका मात्र कुरा गर्दैछौँ, समय बित्दै जाँदा अन्तर्देशी विवाह भएका नेपालीलाई हाम्रो समाचारले परै ठान्न सक्छन्। सन् 2011 फेब्रुअरीमा मिनेसोटामा एउटा बन्दुकधारीको गोलीबाट 9 वर्षीय बालकको मृत्यु भयो। थर नेपाली थियो, नाममा नेपाली पनि थिएन। उनी नेपाली अमेरिकीको विवाहबाट जन्मिएका थिए। उनको समाचार यता देखिए उता लेख्न हामी आफै अन्कनायौँ। यो थियो अमेरिकाबाट प्रकाशित हुने एउटा अक्षरका सामाजिक यो कम्युनिटी बुलेटिनका सम्पादक राजेश कोइरालाको नेपाली र नेपाली भाषी भुटानी बिचमा एकताको विशेष के भन्नु सूत्र अथवा विशेष प्रस्ताव गर्दै लेखेको लेख तपाईँलाई अब भने अन्तिम गीत छोडेर मैले जानुपर्ने बेला भइसकेको छ। 6:30 बजे भोइस अफ साङ्गिलाको साथीहरू कार्यक्रम प्रस्तुतिको लागि तयार भइसक्नु भएको छ। अर्को साता आइतबार 5:30 बजे तपाईँको रेडियो सेटमा यो संसार कार्यक्रमको अर्को अङ्क लिएर हामी आउनेछौँ। तबसम्मको लागि तपाईँलाई म अन्तिममा छोडेर जाँदैछु बुहारीको पोही भने पशुपति शर्मा र देविका केसीको यो तिजको गीत सुन्दै रहनुहोला। तिजको यहाँलाई शुभकामना।
जिन्दगी हो